الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم قرآن کریم کو جب پڑھا جاتا ہے تو اس کے بالکل شروع میں ہم اعوذ کو پڑھتے ہیں اور قرآن مجید جب لکھا جاتا ہے تو لکھنے کے اندر سب سے پہلے بسم اللہ لکھی جاتی ہے اس لیے ہمارے یہاں جتنے بھی قرآن چھپے ہوئے ہیں پرانے نئے سب قرآن کا پہلا صفحہ پہلا پیج کھول کے دیکھو تو بسم اللہ لکھی ہوگی اس کے بعد الحمد کی صورت ہوگی لیکن جب ہم قرآن کو پڑھتے ہیں تو سب سے پہلے ہم اعوذ کو پڑھتے ہیں یہ اللہ سبحانہ و تعالی کا ہم حکم پورا کرتے ہیں اللہ تعالی کا اپنے بندوں کو حکم ہے کہ جب تم قرآن کو پڑھو تو پہلے شیطان سے پناہ مانگ لو شیطان سے حفاظت کا انتظام کر لو اس لیے کہ وہ مردود شیطان تمہارا بڑا خطرناک دشمن ہے وہ یہ چاہتا ہے کہ ہر نیک کام کو برباد کروا دے وہ کبھی نہیں چاہتا کہ ہم لوگ نیک کام کرے اچھے کام کرے उसकी तो कोशिश मेहनत हमेशा यही होती है कि ये इंसान अल्लाह का नाफरमान बने और आखिरत में जहन्नम में जाने वाला बने। ये हमेशा उसकी कोशिश रहती है। हजरत आदम अलैहि सलाम जो पहले इंसान हैं, वो जन्नत में रहते थे अपनी बीवी के साथ। तो उस पहले इंसान को जो अल्लाह के पहले पैगंबर है, उनको जन्नत से निकलवाया इसी शैतान ने। और जन्नत से निकलवा करके दुनिया में लाने का जो जरिया बना वो यही शैतान बना। और अल्लाह ताला ने हजरत आदम अलैहि सलाम को समझा दिया कि आदम, ये शैतान तुम्हारा खुल्लम खुल्ला दुश्मन है। और अल्लाह ताला हमको उसकी दुश्मनी समझाते भी है साफ लफ्जों के अंदर, कुरान में कई कई आयतों में, बहुत सी आयतों में अल्लाह ने हमको बतलाया कि ये तुम्हारा दुश्मन है। अलम आहद इलैकुम या बनी आदम अल्लाह ताबुदु शैतान। अल्लाह फरमाएंगे कयामत के मैदान में, ए इंसानों, हमने पूरे कुरान में तुमको बार बार बतलाया था कि शैतान की बात पर मत चलना। का इन्नहु लकुम अदुवुम मुबीन, ये तो तुम्हारा खुल्लम खुल्ला दुश्मन है, जिसने तुमको तुम्हारे बाप को, तुम्हारी अम्मा हव्वा को जन्नत से निकलवाया था। लिहाजा ये शैतान हर नेकी के काम के अंदर दखल देता है, उसकी कोशिश होती है कि इंसान नेकी का काम न करे। और अगर इंसान हिम्मत करके नेकी का काम चालू भी कर देवे तो उसकी दूसरी कोशिश ये होती है कि उस नेकी के काम को कैसे बिगाड़ देना। ये स्टेप बाय स्टेप सीढ़ी के पगथिये की तरह कोशिश करता है। पहली कोशिश तो ये करेगा कि हमको नेकी करने ही नहीं देवे, लेकिन अल्लाह का फजल हुआ, करम हुआ, नेकी हमने चालू कर दी, तो ये शैतान दूसरी कोशिश ये करता है कि उस नेकी को कैसे बिगाड़ देना। इसीलिए आप देखेंगे कि हम जहां नेक काम चालू करते हैं और दिल के अंदर वसवसे आना भी चालू हो जाते हैं, खराब खराब ख्याल, गंदे गंदे ख्याल, गंदे गंदे वसवसे हमारे दिल के अंदर भरमार हो जाते हैं, चालू हो जाते हैं। ये सब शैतान की प्लानिंग है, उसकी कोशिश है। फिर तीसरी ट्राई ये करता है कि अगर हमने वो नेक काम कर ही डाला तो उसकी कोशिश तीसरे नंबर पर ये होती है कि उस नेक काम के ऊपर हमको सवाब नहीं मिले अल्लाह के यहां। ये उसकी तीसरे नंबर की कोशिश होती है। अब तीनों चीज को जरा ध्यान से समझ लो। पहली कोशिश क्या करेगा कि हमको नेक काम करने ही नहीं देवे। आप देख लो, तजर्बा कर लो, नमाज का वक्त आता है तो वो दुकान के ऊपर ग्राहकों को भेजता है कि जाओ, वो मुसलमान अभी नमाज पढ़ने का इरादा कर रहा है। अब ये उसकी कोशिश चालू हो गई कि ये ग्राहकों के पीछे रह करके नमाज को छोड़ता है या ग्राहक को छोड़ करके नमाज पढ़ता है। ये पहली उसकी ट्राई होती है कि नमाज के लिए किसी भी नेक काम के लिए हमको जाने ही नहीं देवे। कोई आदमी अल्लाह के रास्ते में निकलना चाहता है, किसी भले काम के लिए जाना चाहता है, तो वो हालात खड़े करता है, ऐसे ऐसे हालात कि इस हालात के अंदर इंसान का इरादा हिल जाता है, इरादे डगमगा जाते हैं कि जाऊं कि नहीं जाऊं, निकलूं कि नहीं निकलूं। ये कोशिश शैतान की होती है। ये पहला दर्जा है शैतान की मेहनत का कि हमको वो नेक काम में जाने ही नहीं देना चाहता है, निकलने ही नहीं देना चाहता है। वो मूसा अलैहि सलाम की जो बात थी ना कि हजरत मूसा अलैहि सलाम तूर पहाड़ पे जा रहे थे, अल्लाह ताला ने बुलवाया था हजरत मूसा अलैहि सलाम को, आओ पहाड़ के ऊपर हमारे साथ बातचीत होगी। अल्लाह ने बुलवाया तो मूसा अलैहि सलाम जब पहाड़ पर चढ़ने लगे तो नीचे शैतान की मुलाकात हुई। कहा मूसा कहां जा रहे हो? कहा अल्लाह ने बुलवाया है, अल्लाह को मिलने जा रहा हूं। कहा अच्छा, तुम अल्लाह ताला से बहुत सारी बातें करोगे, अल्लाह से मुलाकात तुम्हारी हो रही है, तो मेरा भी एक काम कर लेना। तो मूसा अलैहिस्सलाम ने पूछा कि बोलो शैतान, तुम्हारा क्या काम करना है? तो कहा अल्लाह को मेरी इतनी बात पहुंचा देना कि शैतान तोबा करना चाहता है, सुधरना चाहता है, और उसने जो गलती की थी वो गलती के ऊपर माफी मांगना चाहता है शैतान। उसकी क्या गलती हुई थी? वइज कुलना लिल मलाइकति इस्जुदु लिआदम, अल्लाह ने हुक्म दिया कि आदम अलैहिस्सलाम को सिजदा करो, तो सारे फरिश्ते सिजदे में गिर गए। फसजदू इल्ला इबलीस, सब फरिश्तों ने जिब्राइल, मिकाइल, इसराफील, इजराइल, बड़े बड़े फरिश्ते सब ने सिजदा किया, शैतान ने सिजदा नहीं किया। ना का अल्लाह में सिजदा नहीं करता। उसका किस्सा सूरत में आ रहा है पूरा तफसील के साथ, तब इंशाल्लाह उसकी मैं पूरी तफसीर बताऊंगा आपको। तो अल्लाह ने उसको निकाल दिया। अब हजारों बरस हो गए, मूसा अलैहि सलाम का जमाना आया और शैतान कह रहा है कि अल्लाह को कहना कि शैतान तोबा करना चाहता है, सुधरना चाहता है। तो मूसा अलैहि सलाम ने फरमाया कि तेरी बात मैं अल्लाह को जरूर पहुंचाऊंगा, इसलिए कि तू जो सुधर गया तो सारी दुनिया के मसले हल हो जाएंगे, सारी दुनिया सुधर जाएगी। अब गए मूसा अलैहि सलाम पहाड़ के ऊपर, अल्लाह ताला से मुलाकात हुई, अल्लाह से बातचीत हुई, मुलाकात का मतलब। अब जो अल्लाह से बातचीत के अंदर मशगूल हुए, تو موسیٰ علیہ السلام کو اتنا مزہ آیا، اتنا اچھا لگا، اتنا پیارا لگا کہ شیطان کی بات پہنچانا بھول گئے۔ اور ایسا ہوتا ہے کہ آدمی جب مزے میں ہوتا ہے تو کوئی دوسری چیز یاد آتی نہیں ہے، غم کے دنوں میں سب کچھ یاد آتا ہے، راحت میں کچھ یاد نہیں آتا۔ تو موسیٰ علیہ السلام بات کر کے نکل رہے تھے پہاڑ سے، پوری بات ہو گئی تو خود اللہ نے یاد دلوایا۔ کیسے یاد دلوایا؟ یا موسیٰ ادل امانہ، موسیٰ کسی کی کوئی امانت لے کے آئے ہو تو پہنچاؤ ہم کو، اور امانت جس طرح مال میں، دولت میں، چیزوں میں ہوتی ہے، اس طرح امانت بات میں بھی ہوتی ہے۔ میں آپ کو ایک بات بتاؤں اور یوں کہہ دوں کہ امانت رکھنا تو اس کا میننگ ہے آپ کسی کو بتلا نہیں سکتے، بتلاؤ گے تو گناہ ہوگا، یہ بات میں امانت ہے۔ تو اللہ نے موسیٰ علیہ السلام کو خود یاد دلایا کہ موسیٰ کسی کی امانت لائے ہو تو لاؤ۔ کہاں اللہ، ایک امانت ہے میرے پاس، شیطان نے مجھ کو کہا تھا کہ وہ توبہ کرنا چاہتا ہے، سدھرنا چاہتا ہے۔ اللہ تعالیٰ نے جواب میں ارشاد فرمایا کہ موسیٰ شیطان کو کہہ دو کہ بہت آسان ہے تیری توبہ، کوئی مشکل نہیں، تیرا گناہ کیا تھا کہ تُو نے آدم علیہ السلام کو سجدہ نہیں کیا، تو اب جا آدم علیہ السلام کی قبر پہ جا کر کے سجدہ کر لے، تیری توبہ قبول ہو جائے گی۔ جیسا گناہ ایسی توبہ۔ اب موسیٰ علیہ السلام تو بہت خوش ہوئے کہ بہت آسان توبہ ہے، بڑی سستی توبہ ہے، آدم علیہ السلام کی قبر پہ جا کر کے سجدہ کر لینا۔ تو خوشی خوشی تشریف لائے کہ آج تو مسئلہ دنیا کا حل ہو ہی جائے گا۔ تو شیطان وہاں نیچے پہاڑ کے نیچے انتظار میں کھڑا ہوا تھا، جیسے ہی موسیٰ علیہ السلام پہنچے تو شیطان نے پوچھا میرا کام ہوا؟ کہا ہو گیا، اور بہت آسان ہے تیرے لیے توبہ۔ تو کہا کیا توبہ؟ تو کہا تیری توبہ یہ ہے کہ تو آدم علیہ السلام کی قبر پہ جا کے سجدہ کر لے، اللہ تیرے گناہ کو معاف کر دیں گے۔ تو وہ کیا کہتا ہے جواب میں؟ کہا موسیٰ، میں نے زندہ آدم کو سجدہ نہیں کیا تو کیا مرے آدم کو سجدہ کروں؟ اگر سجدہ کرنا ہوتا تو زندہ آدم کو کرتا، اب مرے آدم کو میں کہاں سے سجدہ کروں؟ یہ تو مجھ سے نہیں ہو سکتا۔ نہ کہہ دیا اس نے، توبہ کی جو شرط تھی اس کو۔ خیر بات پوری ہو گئی، لیکن اس کے بعد شیطان کہنے لگا حضرت موسیٰ علیہ السلام سے کہ حضرت، آپ نے میرا کام کر دیا، میری بات پہنچا دی، جواب بھی لے آئے، اگرچہ میں عمل کروں نہیں کروں وہ بات دوسری ہے، لیکن آپ نے میرا کام کیا اس لیے میں آپ کو کچھ دینا چاہتا ہوں، اور مجھے آپ کو کچھ راز کی، سیکرٹ، خانگی بات بتلانی ہے۔ کہا کیا بات بتلانی ہے؟ کہا تین موقع ایسے ہیں کہ اس میں میں انسان کے اوپر پوری طاقت لگاتا ہوں، پوری میری محنت، میری کوشش، میری پلاننگ تین موقع پر انسان پر لگتی ہے۔ اگر اس تین موقع کو انسان کنٹرول کر لے تو کوئی انسان کبھی میری جال میں نہیں پھنسے گا۔ ये खुद शैतान ने अपनी भेद की राज की बात बतलाई है। तो हजरत मूसा अलैहि सलाम तो एकदम सुनने के मूड में आए, बताओ जल्दी भाई वो कौन से तीन मौके हैं। तो शैतान ने कहा कि मूसा देखो एक मौका कौन सा होता है, जब कोई इंसान कोई अच्छे काम के लिए निकलना चाहता है, नमाज के लिए, हज के लिए, उम्रे के लिए, अल्लाह के रास्ते में कोई भी अच्छे काम के लिए निकलना चाहता है, तो कहा मैं पूरी ताकत लगाता हूं कि वो नहीं जावे, मैं ऐसे ऐसे हालात उसके सामने खड़ा करता हूं कि वो नहीं जावे, लेकिन अगर वो कंट्रोल करके चला गया तो फिर मेरा दाव चलता नहीं है उसके ऊपर। ये पहला मौका शैतान ने खुद अपना बतलाया है। का दूसरा मौका जब इंसान गुस्से में आवे, का उस वक्त मैं पूरी ताकत लगाता हूं कि गुस्से में या तो अपनी बीवी को तलाक दे देवे, या तो गुस्से में किसी को गालियां दे देवे, या गुस्से में कोई चीज तोड़ फोड़ डाले, या गुस्से में किसी के सामने कुछ बकवास कर डाले, का वो मेरा चांस है, मैं पूरी ताकत लगाता हूं इंसान के ऊपर। लिहाजा गुस्से के वक्त अपने आप को कंट्रोल करो। और तीसरी चीज शैतान ने बतलाई कि जब कोई मर्द और औरत अकेले होते हैं, का अब मेरी पूरी ताकत लगती है, मैं उसको गुनाह में लगाता हूं। ये तीन मौके खुद शैतान ने बतलाए हजरत मूसा अलैहि सलाम को। इसमें पहला मौका हमारे सामने है, कोई भी अच्छा काम इंसान करने का इरादा करे तो शैतान हालात लाता है सामने, अभी ये बीमारी, ये तकलीफ, ये मुसीबत, ये है, वो है, कभी अच्छे अंदाज में, कभी बुरे अंदाज में, लेकिन इंसान अगर कंट्रोल कर लेवे तो फिर इंसान के लिए आसान हो जाता है। अब कुरान पढ़ना कितना मुबारक काम है, कितना प्यारा काम है, कुरान करीम को पढ़ना, सुनना, देखना सब नेक अमल है। कुरान पढ़ो, कुरान सुनो, कुरान को देखो, कुरान को अपने हाथ से लिखो, हर एक में नेकी ही नेकी है, सवाब ही सवाब है। इसलिए कि ये अल्लाह की बात है, कुरान अल्लाह की बात है। अच्छा, मेरी कोई बात होवे, मैं कोई बात कहूं या मैं कोई बात लिख के आपको दूं, अब उसको संभाल संभाल के रखे, या किसी बुजुर्ग की कोई बात आपके पास लिखी हुई है, आप उस कागज को संभाल के रखे, ये फुलाने अल्लाह के वली का लिखा हुआ लेटर है, मैं संभाल के रखूं, अब उस अल्लाह के वली को पता चले वो कितने खुश होंगे कि देखो इसने मेरे खत को, मेरी बात को, मेरे लेटर को कितना संभाल संभाल के रखा है, वो दिल से दुआ करेंगे आपके लिए। तो ये तो अल्लाह का कलाम है, अल्लाह की बात है, इसको बोलेंगे, पढ़ेंगे, उसको लिखेंगे, उसको देखेंगे, उसको सुनेंगे, अल्लाह खुश होंगे और अल्लाह उस पर नेकी अता फरमाएंगे, सवाब देंगे। कितना मुबारक अमल है, कितनी बड़ी नेकी है। अब इतना बड़ा नेक काम कोई बंदा करने जावे तो शैतान थोड़ा ही करने देगा, वो तो कोशिश करेगा कि तुम कुरान पढ़ो ही नहीं। इसलिए तो जैसे ईद का चांद होता है शैतान जेल में से निकलता है, रमजान में उसको अल्लाह ताला फरिश्तों के जरिए जेल में बंद करवा देते हैं, और जैसे ईद का चांद निकला अल्लाह शैतान को खोल देते हैं। अब उसकी पहली कोशिश क्या रहती है, کہ قرآن کو کپڑے میں لپیٹ کے ایسا رکھوا دیتا ہے کہ آئندہ رمضان تک قرآن یاد ہی نہیں آوے، الا یہ کہ کوئی مر جاوے تو پھر یاسین شریف ہاتھ میں آتی ہے. پہلے تو یہ ہوتا تھا کہ کسی کا انتقال ہوتا تھا تو پورا قرآن پڑھا جاتا تھا، 30 سپارے بیچ میں رکھتے تھے کہ بھائی ایک ایک سپارہ سب پڑھ لو تاکہ مرنے والے کو ایک قرآن کا ثواب ملے. اب تو وہ زمانہ بھی ختم ہو گیا، اب تو کوئی مرے تو بھی یاسین ہاتھ میں آتی ہے. یہ ہے شیطان کی کوشش کہ اللہ کا قرآن پڑھنے ہی نہیں دے دے آدمی کو، اور اگر کوئی آدمی پڑھنا چالو بھی کرے، سننا چالو بھی کرے، تو اب اس کی کوشش یہ رہے گی کہ کس طرح اس نیکی کو بگاڑ ڈالے. اب وہ بگاڑنے کے لیے کیا کرے گا؟ اسی وقت موبائل پہ گھنٹیاں بجوائے گا تاکہ قرآن پڑھنے میں سننے میں ڈسٹرب ہوئے، اسی وقت پر وہ کام یاد دلوائے گا کہ او بینک کا چیک ڈالنا تو میں بھول گیا، پیسے کی اگرانی یاد آئے گی، بڑے بڑے کام یاد آئیں گے. شیطان دل میں وسوسے ڈالتا ہے، اس کی کوشش کسی طرح تم کو قرآن پڑھنے نہیں دے وے، پڑھ رہے ہو تو بگاڑ دے وے، اور اگر پڑھ لو تو کیسے اس کی نیکی ختم ہو جائے. وہ کیسے کرواتا ہے قرآن نیکی کو بگاڑواتا ہے کیسے، کہ ثواب کیسے ختم کرواتا ہے. ماشاءاللہ قرآن پڑھ کے مسجد سے باہر نکلے تو مسجد سے گھر جانے تک میں 10 آدمی کو آدمی کہتے ہوئے جائے گا کہ اوہو ماشاءاللہ آج تو میں نے ایک سپارہ پڑھ ڈالا، میرے جتنا کوئی ہے پورے محلے میں تلاوت کرنے والا. یہ دکھلاوا کرائے گا، لوگوں کے سامنے پبلسٹی کروائے گا، اور کوشش یہ کرے گا کہ جو نیکی تم نے کی وہ نیکی پر تم کو ثواب نہیں ملے. یہ سب اس کی پلاننگ ہے شیطان کی. اور یہ انسان کے اوپر شیطان کی جو محنت چلتی ہے اس میں ایک بہت خطرناک اس کی یہ چال ہے شیطان کی. کیا چال؟ کہ انسان جو کام کرتا ہے شیطان اس کام کو اچھا بتلاتا ہے کہ اس یہ کام جو تُو نے کیا نا بہت اچھا کیا، تیرے جیسا کوئی کام کرنے والا ہے ہی نہیں، سب سے اچھا تُو ہی کرتا ہے، باقی سب تو بس ایسے جو ہے وہ دنیا کے سارے لوگ. یہ جو دماغ میں آتا ہے نا کہ میں بہت اچھا کرتا ہوں، میرے جیسا کوئی کرتا نہیں ہے، اس کو کہتے تقدس، یعنی اپنے آپ کو بہت اچھا سمجھنا، اپنا کام بہت اچھا سمجھنا اور دوسرے کو کچھ نہیں سمجھنا. یہ شیطان کی بہت بڑی چال ہے، یاد رکھنا. اللہ کے ایک نبی ہے حضرت یحییٰ علیہ السلام، بڑے پیغمبر گزرے ہیں، بڑے نیک نبی گزرے ہیں، بڑا ان کا مقام ہے حضرت یحییٰ علیہ السلام کا. ایک مرتبہ حضرت یحییٰ علیہ السلام کی مجلس چل رہی تھی اور مجلس کے اندر شیطان آیا ہے اور کلر کلر کی ٹوپی اوڑھ کے آیا ہے، بہت سارے کلر کی، لال، پیلا، کالا، کتھئی، کئی بہت رنگ برنگی ٹوپی پہن کے آیا شیطان مجلس میں. آ کے بیٹھ گیا، ٹوپی نکالی جیب میں رکھ دی، تھوڑی دیر بیٹھا پھر مجلس میں سے اٹھ کے چلنے لگا. یہ تو اللہ کے نبی تھے، پہچانتے تھے کہ یہ حضرت شیطان ہے. پوچھا بھائی آج تم آئے ہماری مجلس میں؟ تو کہا حضرت بس ایسے ہی ذرا ٹائم تھا، فارغ تھا، فرصت تھی، تو کہا چلو حضرت یحییٰ کی مجلس میں بیٹھ کے آ گئے. कहने कोई बात जरूर होगी, तू ऐसे तो नहीं आवे। कहने हजरत बस आज ऐसे ही आपकी मजलिस में आ गए। कहा अच्छा चलो कुछ काम की बात करो, क्यों आए क्यों गए ये सब छोड़ो, कुछ काम की बात करें। हजरत यहिया अलैहिस्सलाम ने उसको पूछा कि अबे शैतान ये बतलाओ कि तुम लोगों के ऊपर काबू कैसे कर लेते हो और लोगों के ऊपर कंट्रोल कैसे करते हो, कि तुम्हारा हाल तो ऐसा है कि रिमोट तुम्हारे हाथ में होता है, लोग तुम जैसे चाहते ऐसे तुम नचाते हो लोगों को। शैतान यही तो करता है रिमोट कंट्रोल की तरह, अपने हाथ में रखेगा और लोगों को नचवाएगा जैसे चाहे वैसे। का तू जो लोगों को अपने कंट्रोल में ले लेता है, अपने काबू में ले लेता है, कैसे लेता है? तो शैतान कहने लगा कि हजरत मैं लोगों के दिलों में दिमाग में एक ख्याल डालता हूं। और देखो याद रखना, शैतान के पास अल्लाह ने एक ही ताकत रखी और कोई ताकत नहीं दी अल्लाह ने शैतान को। वो किसी को हाथ पकड़ करके चोरी करने नहीं ले जा सकता, किसी का पैर पकड़ के मस्जिद से दूर नहीं ले जा सकता, किसी की गर्दन पकड़ करके उसको अल्लाह के रास्ते से दूर नहीं ले जा सकता। शैतान के पास कोई ताकत नहीं है, बस अल्लाह ने उसको एक ताकत दी है। क्या ताकत दी? वो हम रात दिन पढ़ते हैं लेकिन ध्यान नहीं देते, क्या है कुरान में? बिस्मिल्लाहिर्रहमानिर्रहीम कुल अऊजु बिरब्बिन नास मलिकिन नास इलाहिन नास मिन शर्रिल वस्वासिल खन्नास अल्लज़ी वस्वसु फी सुदूरिन नास। बस एक ताकत अल्लाह ने दी है कि वो लोगों के दिलों में वसवसे डालता है। वसवसा मीनिंग गंदे गंदे ख्याल डालता है, बस इतना वो कर सकता है और कुछ नहीं कर सकता, याद रखना। शैतान को अल्लाह ने सिर्फ एक कुदरत एक कुव्वत दी, एक ताकत दी कि लोगों के दिल में दिमाग में वसवसे यानी गंदे गंदे ख्याल डालना, और कुछ नहीं कर सकता। रात को जब आदमी सोता है तो ये नाक के पास आके बैठता है और उसकी लंबी सूंड होती है, जैसे हाथी की सूंड देखी आपने कैसी लंबी, ऐसी शैतान की भी लंबी और पतली सूंड है। वो नाक के रास्ते से दिमाग पे चढ़ाता है, जैसे ये डॉक्टर लोग बहुत सी चीजें चढ़ाते हैं तो ये भी इस तरह नाक के रास्ते से दिमाग पे चढ़ाता है और दिमाग के अंदर वो फुल करता है। जैसे पेट्रोल की टंकी हम फुल करवाते हैं तो उसको वो गंदे गंदे वसवसों से भर देता है और गांठ लगाता है, गिरा लगाता है, ऐसी गिरा लगाता है इंसान के ऊपर कि कोई खैर और अच्छी चीज अंदर नहीं जावे। इसीलिए हदीस में फरमाया ये सुन्नत तरीका, सुबह में उठो पहले दुआ पढ़ो, अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादमा अमातना व इलैहिन नुशूर। उस अल्लाह के लिए तारीफ है जिसने मरने के बाद हमको जिंदा किया। नींद क्या है? मौत है। नींद और मौत दोनों बहन है। का अल्लाह ने नींद के बाद हमको जिंदा किया, ये गया मरने के बाद जिंदा किया। वइलैहि नुशूर, और कयामत में हम फिर कब्र से निकल के अल्लाह के पास जाएंगे। जिस मुसलमान ने उठते उठते सुबह में पहले ये दुआ पढ़ ली तो शैतान की एक गांठ ऑटोमेटिक टूट के खत्म हो जाती है, खत्म उसकी गांठ। फिर इस मोमिन को हुक्म दिया गया, जाओ वुजू करो फजर की नमाज के लिए। उठने के आदाब में से, वुजू के आदाब में से, सुन्नतों में से एक चीज बताई हदीस में कि अपनी नाक को अच्छी तरीके से साफ करो उठते उठ। अब आप ट्राई करके देखो, सुबह सुबह के अंदर उठ करके नाक को साफ करो तो अंदर से गंदगी निकलेगी। ट्राई कर लो आज फजर से, सुन्नत भी अदा हो जाएगी, नाक की सफाई भी हो जाएगी। का जिसने वुजू किया, इस सुन्नत पर अमल किया, नाक की सफाई कर ली, शैतान की दूसरी गांठ टूट के खत्म हो जाती है। फिर उठ करके मस्जिद आया, नमाज पढ़ ली, शैतान की तीसरी गांठ खत्म हो गई। तीन गांठ वो रात में लगाता है, सारी गांठ टूट फूट के खत्म। तो एक चीज की अल्लाह ने उसको कुदरत दी, वो क्या? वसवसे डालना दिल में, गंदे गंदे ख्यालात वसवसे लाता है। इसके लिए तो अल्लाह ने ये दो सूरत उतारी है। बहुत से हमारे साथी फरियाद करते हैं कि बहुत वसवसे आते हैं, हम बहुत परेशान हैं। कहा ये सूरत पढ़ो ना, अल्लाह ने इसी की इसकी बरकत से सारे वसवसे खत्म हो जाएंगे। का अल्लदी वस्विसु फी सुदूरिन्नास, ये शैतान दिलों में वसवसे डालता है और उसके वसवसे से बचने के लिए अल्लाह की तीन सिफत के जरिए हमने अल्लाह की मदद मांगी। तीन तीन अल्लाह के मुबारक नाम की मदद हमने अल्लाह से मांगी। का कुल आऊज़ु बिरब्बिन नास, अल्लाह जो हमारे रब है, मलिकिन नास हमारे मालिक है, इलाहिन नास हमारे माबूद है। तीन अल्लाह की सिफत, अल्लाह के तीन मुबारक नाम लेकर के हमने अल्लाह को कहा कि अल्लाह तू इस शैतान के गंदे वसवसों से हमारी हिफाजत फरमा ले। ये कितनी जबरदस्त दुआ अल्लाह ने बतला दी कुरान की आखिरी सूरत के अंदर। कमिन शर्रिल वसवासिल खन्नास अल्लदी वसविसु फी सुदूरिन्नास, तो सारे वसवसे इंशाल्लाह खत्म हो जाएंगे इसकी बरकत से। तो एक ताकत है उसके पास गंदे वसवसे डालने की, और कुछ नहीं। तो कुरान पढ़ेगा आदमी, शैतान वसवसे डालेगा। नेक काम करेगा, शैतान वसवसे डालेगा। अच्छे काम करेगा, शैतान वसवसे डालेगा। देखो एक लतीफे की लेकिन काम की बात बताओ। एक मर्तबा एक शिया हमारे हजरत के पास आया है, हमारे हजरत मुफ्ती महमूद साहब रहमतुल्लाह अलैह के पास। हजरत कानपुर में जिस जमाने में थे तो वहां बहुत शिया आया करते थे हजरत के पास। कहा ये जितने कादियानी बनते हैं, मुर्तद बनते हैं, वो सब तुम्हारे सुन्नी मुसलमान बनते हैं, कभी सुना कि कोई शिया कादियानी बन गया? कभी सुना कि कोई शिया मुर्तद बन गया? वो हजरत को सुनाने लगा। कहा जितने भी कादियानी बनते हैं, मुर्तद बनते हैं, सब तुम्हारे सुन्नी मुसलमान बनते हैं, एक भी शिया कभी मुर्तद हुआ का, कभी कादियानी बना? ओ हजरत तो हजरत थे, जवाब देने में खुली तलवार थे, किसी की चलती नहीं थी। हजरत के सामने फरमाने लगे, शैतान कोई बेवकूफ थोड़ा ही है, पागल थोड़ा ही है कि गलत जगह पे मेहनत करे। तुम तो पहले से ही भटके हुए हो, तुम्हारे ऊपर मेहनत करने की क्या जरूरत है? का जो हिदायत पर है, अच्छे रास्ते पर है, उन्हीं पर वो मेहनत करेगा। तुम तो हो ही उनकी पार्टी के आदमी, तुम्हारे ऊपर मेहनत करके अपना टाइम क्यों बिगाड़े वो। इसलिए हमेशा याद रखो, जो शिकायतें होती है वसवसों की, बुरे बुरे ख्याल की, ये नेक काम और अच्छे काम करने वालों ही को होती है। आपने कभी नहीं सुना होगा कि एक आदमी रात दिन जिना करता है, फिल्म देखता है, शराबी है, जुगारी है, उसको ऐसा होता है। वो तो शैतान वहां क्यों मेहनत करेगा, वो तो है ही उनकी पार्टी में। जहां तुमने नेकी के अच्छाई के काम चालू किए, बस वो आकर के मेहनत करना चालू करेगा। तुमने कभी देखा कि कांटे के दरख्त बावड़ के ऊपर कोई पत्थर मारता हो, कोई पागल है वहां पत्थर मारे? लोग पत्थर कहां मारते हैं, जहां आम लगे हो वहां लोग पत्थर मारते हैं। यही हाल है शैतान का भी, कि जो गुनाह के कांटों में फंसे हुए वो कभी उनको पत्थर नहीं मारेगा। जहां फल आमाल के होंगे, नेकियों के, वहीं आके शैतान वसवसे के पत्थर मारता है। और उसका आसान इलाज अल्लाह ने कुरान में बतला दिया है कि ये सूरते पढ़ो ना, अल्लाह से पनाह मांगो शैतान के वसवसों से, और उसके गंदे वसवसों पे ध्यान मत दो, अपना काम करो। हाथी चलता है, कुत्ते भौंकते हैं, हाथी कभी देखता है उनको कि कुत्ते भौंक रहे हैं? वो अपनी मस्ती में चलता रहता है। का तुम्हारा ईमान हाथी के जिस्म से भी ज्यादा वजनदार होना चाहिए। हाथी के बदन का जो वजन है, तुम्हारे ईमान का वजन उससे भी ज्यादा वजनी हो, ताकि पीछे शैतान नाम के कुत्ते भौंकते रहे, तुम्हें कोई परवाह नहीं होवे। तुम चलते रहो अपने ईमान की ताकत से, वो शैतान भूखता रहेगा, हमें क्या परवाह उसके भौंकने की। ये बेहतरीन इलाज। तो इंसान की जिंदगी के हर नेक काम के अंदर शैतान की कोशिश मेहनत यही रहती है, उसको बिगाड़ो। इसीलिए कुरान पढ़ना, कुरान की तिलावत करना इतना मुबारक अमल, अब शैतान उसमें वसवसे डालेगा, उसको बिगाड़ने की कोशिश करेगा। इसीलिए अल्लाह ने कुरान में हमको हुक्म दिया कि जब तुमको कुरान पढ़ना हो, वैजा करातल कुरआन फस्तईज बिल्लाही मिनश शैतानिर रजीम, पहले अल्लाह को कहो कि अल्लाह तू शैतान से हमारी हिफाजत फरमा, फिर कुरान पढ़ना चालू करो। तो ये जो हम औज़ु बिल्ला पढ़ते हैं ना, ये औज़ु बिल्ला ये प्रोटेक्शन है हमारा, हमारी हिफाजत है कि वो जो शैतान एक नेक काम में कुरान की तिलावत में जो वसवसे डाले, जो गंदे ख्यालात डाले, उससे बचने का बेहतरीन तरीका औज़ु बिल्लाही मिनश शैतानिर रजीम पढ़ो, शैतान भाग जाएगा और शैतान की शरारत से अल्लाह तुम्हारी हिफाजत फरमा लेंगे। इसलिए इसको पढ़ने का अल्लाह ने हुक्म दिया हमको। दिल में गंदगियां होती है, हम लोगों के लिए पता नहीं कैसे कैसे ख्याल करके लेकर बैठते हैं, जुबान में गंदगियां है, पता नहीं क्या क्या बोलते हैं जबान से, और अल्लाह का पाक और मुबारक और नूरानी कुरान पढ़ना है तो क्या पहले पढ़ लो, औज़ु बिल्लाही मिनश शैतानिर रजीम। इसकी बरकत से मुंह की और दिल की अल्लाह ताला सफाई कर देंगे, और फिर सफाई के साथ कुरान को पढ़ो, इसकी बरकत से सफाई हो जाएगी। और इंसान जब औज़ु पढ़ता है तो इसका मतलब आप समझते हो, औज़ु का मीनिंग कितना बड़ा होता है। इंसान अल्लाह को यह कहता है कि ये मेरे अल्लाह, मैं तो बहुत कमजोर हूं और शैतान बड़ा ताकत वाला है, मैं कमजोर हूं, शैतान बड़ी ताकत वाला है, अल्लाह मैं औज़ु इसलिए पढ़ रहा हूं ताकि मुझ जैसे कमजोर की तू मदद कर देवे। हम औज़ु पढ़ के अल्लाह की मदद मांगते हैं, کہ شیطان کی جو طاقت والی ذات ہے اس کے پاس جو طاقت ہے، اللہ تو اعوذ کی برکت سے ہماری حفاظت فرما لے. اس لیے قرآن میں اللہ تعالیٰ نے ہم کو ایک اور دعا بھی بتلائی، یہ دعا بھی بہت مفید ہے، پہلے بھی میں نے بتائی تھی، اس کو پڑھو، بار بار پڑھو، کربی اعوذ بک من حمزات الشیاطین، ربی اعوذ بک من حمزات الشیاطین. اے اللہ، شیطان جو دل دماغ میں گندے گندے خیالات ڈالے اور اندر جو چھیڑ چھاڑ کرے، اللہ اس سے تو ہماری حفاظت فرما لے. واعوذ بک رب ان یحضرون. اے اللہ، شیطان میرے پاس آوے، آنے ج مت دینا اس کو، میں تیری پناہ مانگتا ہوں، حفاظت مانگتا ہوں، اس کو میرے پاس آنے ہی مت دینا. یہ قرآن میں اللہ نے دعا بتلائی ہم کو، رب اعوذ بک من حمزات الشیاطین واعوذ بک رب ان یحضرون. اور ایک چیز اور سنو، حدیث میں آتا ہے، مشکات شریف میں حدیث موجود ہے، اذان ہوتی ہے نا تو یہ شیطان کے لیے خطرناک ہے اذان. مومن کو مزہ آتا ہے، شیطان کو اس سے تکلیف ہوتی ہے. حدیث میں آتا ہے کہ جتنی دور تک اذان کی آواز جاتی ہے شیطان اس سے آگے تک بھاگ جاتا ہے، وہ اذان کی آواز کو نہیں سن سکتا، دور تک بھاگ جاتا ہے وہ، اور ایسے نہیں بھاگتا، ولہو زرات کا ہوا چھوڑتے ہوئے بھاگتا ہے. کوئی آدمی گھبرا جاتا ہے تو ہوا چھوٹ جاتی ہے، پیشاب نکل جاتا ہے، استنجا ہو جاتا ہے. کہ اذان کی آواز شیطان کے لیے اتنی خطرناک ہے کہ جیسے اذان شروع ہوتی ہے وہ بھاگتا ہے، جہاں تک آواز جائے دور نکل جاتا ہے، وہ سن نہیں سکتا اذان کی آواز کو. اور جیسے اذان پوری ہوئی وہ آتا ہے نمازی کے دل میں وسوسے ڈالنے کے لیے. اتنی بھاری چیز ہے یہ اذان شیطان کے واسطے. اسی لیے میں کہا کرتا ہوں کہ کبھی کبھی گھر کے اندر آدمی کو شرارت کرنے والے خبیص جنوں کا اثر معلوم ہوتا ہے شیطان کا، تو اس کا بہترین علاج زور زور میں اذان پڑھنا چالو کر دینے کی، انشاءاللہ بھاگ جائے گا، تکلیف سے اللہ حفاظت فرما لیں گے اذان کی برکت سے. کبھی رات میں کسی ایسی اندھیری کی جگہ پر جہاں ڈر گھبراہٹ لگتا ہو، جانا بھی ہو، زور زور سے اذان پڑھتے نکل جانے کا، انشاءاللہ کچھ بھی نہیں ہوئے. اور ہم جو قائدے میں بیٹھتے اتحیات پڑھتے، تو اتحیات میں ہم انگلی اٹھاتے ہیں، معلوم ہے آپ کو، اتحیات للہ وصلوات وطیبات والسلام علیک ایوہ النبی ورحمت اللہ وبرکاتہ، السلام علینا وعلى عباد اللہ الصالحین، اشہد ان لا الہ الا اللہ. یہ انگلی ہم اٹھاتے ہیں. حدیث میں آتا ہے کہ جب انگلی اٹھاؤ اشہد ان لا الہ الا اللہ پر، تو اس انگلی کو دیکھو، یہ ادب ہے. جب قائدے میں بیٹھو اور انگلی اٹھاؤ اشہد ان لا الہ الا اللہ پر، تو انگلی کو دیکھنا چاہیے. کیوں دیکھنا چاہیے؟ کہ یہ اشہد ان لا الہ الا اللہ شیطان کے لیے بوم ہے. اشہد ان لا الہ الا اللہ کا میننگ کیا؟ ہم اعلان کر رہے ہیں کہ اللہ کے سوا کوئی عبادت کے لائق نہیں ہے. اور وہی اعلان اذان میں بھی ہوتا ہے، اشہد ان لا الہ الا اللہ. یہ کلمہ شیطان کے لیے بوم سے بھی زیادہ خطرناک ہے. اس لیے جب ہم کلمہ پڑھنے کے لیے انگلی اٹھائیں گے، تو گویا کہ شیطان کے اوپر بم جا رہا ہے. اس کو دیکھو کہ دیکھو ہم شیطان کو بھگا رہے ہیں. تو اس شیطان کی ساری شرارت، اس کی دخل گیری سے بچنے کے لیے قرآن شریف شروع کرنے سے پہلے ہم اعوذ پڑھتے ہیں اور یہ اللہ کی طرف سے ہم کو حکم دیا گیا ہے. نماز میں بھی جب ہم اکیلے نماز پڑھتے ہو, سنتیں پڑھتے ہو, نوافل پڑھتے ہو, تو پہلی رکعت میں اعوذ باللہ من الشیطان الرجیم ہم کو پڑھنا ہے. اللہ تعالیٰ شیطان کے شر سے ہماری حفاظت فرمائے. کسی کا سوال ہے کہ قرآن ہاتھ میں سے گر جاوے تو کیا کرنے کا ہے؟ یہ گر گیا بھول سے تو یہ تو کوئی گناہ ہے نہیں. ایسے کچھ لوگ ایسا کہتے ہیں کہ بھئی اس کے وزن کے برابر کوئی گہوں وغیرہ کا صدقہ دے دو, لیکن گر گیا بھول سے تو یہ کوئی گناہ نہیں ہے. قبلے کی طرف پیٹ کر کے غسل کر سکتے ہیں؟ نہیں کرنا چاہیے. استنجا بھی غسل بھی, اس میں کپڑے کھلے ہوئے ہوتے ہیں. قبلے کی طرف منہ بھی نہیں کرنے کا, پیٹ بھی نہیں کرنے کی. اکھی روٹی کے چار ٹکڑے کر کے کھا تو سکتے ہیں, لیکن کہتے ہیں کہ بھئی ٹکڑے مت کرو, اس کو چاروں طرف سے کھاؤ, اس میں برکت رہے گی, ایک ایک لقمہ کر کے کھاؤ. ایک آدمی حج کرنے جا رہا ہے لیکن اس نے اپنے بھائیوں کا حق نہیں دیا ہے, تو دیکھو کسی کا بھی حق باقی ہو, بھائی کا نہیں, کسی کا بھی قرضہ باقی ہے وہ دینا ہے, یا یہ کہ ابا کے مرنے کے بعد میراث کا حق دینا باقی ہے تو وہ پہلے چکانا چاہیے. یہ بنیادی ذمہ داری ہے, بہت ضروری ہے پہلے حق ادا کرنا. حضرت نے بھی فضائل حج کے شروع کے اندر یہی باتیں لکھی ہے کہ حج میں جانے سے پہلے کسی کا قرضہ ہو قرضہ ادا کر دو, کسی کا کچھ دینا ہو وہ ادا کرو, پھر حج کے اندر جاؤ. روایت کس کو کہتے ہیں؟ روایت کا میننگ یہ ہوتا ہے کہ صحابہ کرام جو حدیث اور جو باتیں نبی کریم صلی اللہ علیہ وسلم سے نقل کر کے ہم تک پہنچاتے ہیں اس کو حدیث بھی کہتے ہیں. پھر اس حدیث کو نقل کر کے ہم تک پہنچانا اس کو روایت کہتے ہیں, اور نقل کرنے والے کو راوی کہتے ہیں. ایک آدمی کا پہلے کام حرام کا تھا, اب اس کا کام حلال کا ہے, تو اس کے یہاں کھا سکتے ہیں؟ اگر اس نے وہ حرام کو ریفائن کر دیا ہو, یعنی سارا حرام نکال کے اب پورا حلال کا آ گیا ہو, کھا سکتے ہیں. ہمارے ایک دوست ہیں نذیر میاں, ان کے پاس جو ہے بہت حرام کی کمائی تھی, 22 فلم تھیٹر تھے, ٹاکیز تھی 22. بس توبہ کی توفیق ہوئی, ساری ٹاکیزیں پھوک ماری, ساری ٹاکیزیں برباد کر ڈالے. اور وقت یہ آیا کہ ایک زمانے کا کروڑوں پتی آدمی سائیکل پر کلفی بیچنے نکلتے تھے, جاپانیز گاڑیوں میں گھومنے والا آدمی. آج سے 30-35 برس پہلے جب کار کا رواج نہیں تھا, تب وہ 35 برس پہلے جاپانیز گاڑیوں میں گھومتے تھے اور دبئی سے پوری پوری اسٹیمر بھر کے چاندی لاتے تھے, لیکن نیت کر لی کہ اب نہ حرام کام کرنے نہ کھوٹے دندے کرنے, سب چیز پھونک ماری کہ حرام کا پیسہ نہیں چاہیے. سائیکل پر 5 پیسے کی وہ زمانے میں کوالٹی کلفی بکتی تھی, 5 پیسے کی, وہ بیچ کر کے گزران چلایا, لیکن ایک ارادہ کہ حرام نہیں کرنا. اب اللہ نے تھوڑے دن امتحان لیا, بیوی کے زیورات بک گئے, کچھ نہیں رہا, تھوڑے دن اللہ نے امتحان لیا, آج ماشاءاللہ حلال طریقے سے پھر دوبارہ کروڑوں پتی ہے. ارادے چاہیے, ہمت چاہیے, دعائیں ہو تو اللہ کی مدد آتی ہے. یہ آئندہ ہفتے رکھنا, لمبا سوال ہے, ذرا دیر ہو گئے. یہ کہا کہ میں 3 دن جماعت میں گیا تھا تو جماعت کے امیر صاحب نے کہا کہ کھانے سے پہلے پانی پینا برکت ہے, بیچ میں پانی پینا رحمت ہے, کھانے کے بعد پانی پینا زحمت ہے. उन्होंने कहा खाने के 20 मिनट बाद पानी पीना चाहिए। उन्होंने एक तरीका बताया था, आधा गिलास खाने से पहले पानी पीना चाहिए और आधा गिलास बीच में पानी पीना चाहिए, लेकिन खाने के फौरन बाद पानी पीना नहीं चाहिए। तो ये कोई हदीस नहीं है कि खाने के फौरन बाद पानी मत पियो। ये कहते हैं ना, ये फायदे की चीज है। गालिबन इमाम गिजाली ने भी इसको कहीं लिखा है। तो खाने से पहले पानी पीने से फायदा होता, ये भी मैंने भी सुना है। खाने के बीच के अंदर पानी पीने से फायदा होता, ये भी सुना है। और खाने के काफी देर के बाद पानी पीना चाहिए, तो उससे ये एसिडिटी वगैरह की बीमारी नहीं होती। ये हदीस नहीं है, ये तजरबे और फन डॉक्टरी लाइन की बातें हैं। ये क्या, ये तकसीम करना है। ये कार्ड है जो पहले अपनी जो मसनून दुआ किताब में भी ये कार्ड, ये हदीस तो छपी हुई है। हजरत अबू दरदा रदी अल्लाह ताला अन्हु वाली जो हदीस है मशहूर है कि किसी ने आपको बतलाया कि हजरत आपका मकान जल गया, तो आपने कहा नहीं जला। फिर दूसरे आदमी ने कहा कि हजरत आपका मकान जल गया, तो कहा नहीं जला। फिर तीसरे आदमी ने खबर दी कि हजरत आपका मकान जल गया, तो कहा नहीं जला। किसी ने आकर कहा कि हजरत हम आपको बार बार कह रहे, इसमें अधूरी बात है, पूरी हदीस इस तरह है, हम आपको बार बार कह रहे हैं कि आपका मकान जल गया और आप कहते कि नहीं मकान नहीं जला। हजरत अबू दरदा इत्मीनान से बैठे रहे। फिर साथियों को कहा कि चलो जाके देखते, लोग खबर दे रहे तो क्या हाल है। जाके देखा तो आजू बाजू के सब मकान जले हुए थे, हजरत अबू दरदा का मकान नहीं जला था। तो लोगों ने पूछा कि हजरत आपने इतने यकीन से कहा कि मेरा घर नहीं जला। कहा मुझे पक्का यकीन था कि मेरा घर नहीं जल सकता। कहा क्यों? कहा मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से सुना कि जो आदमी इस दुआ को पढ़ लेवे अल्लाह ताला उसके मकान की हिफाजत फरमाएंगे। और कहा आज सुबह के अंदर मैंने ये दुआ पढ़ी थी, इसलिए मुझे पूरा यकीन था कि मेरा घर जलेगा नहीं। तो ये दुआ के कार्ड आज तकसीम हो रहे हैं। इस दुआ को पढ़ने का एहतमाम करो, बहुत फायदा होगा। गुज़िश्ता हफ्ते जो तफसीर में सूरह सबा पूरी हुई तो उसकी सीडी माशाल्लाह तैयार होकर के आ गई है। दुरूद शरीफ पढ़ लो। खास तौर पर बहुत सी बीमारियां चल रही है, वबाई बीमारियां, जिसमें अल्लाह के बंदे बहुत से बेचारे मुब्तला है, उनकी शिफा के लिए भी खुसूसी दुआ करो। सुबहानक अल्लाहुम्मा व बिहमदिक وتبارك اسمك وتعالى جدك ولا إله غيرك اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك أعلى الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا آتنا من لدنك رحمة وهيئ لنا من أمرنا رشدا يا أرحم الراحمين يا أرحم الراحمين यार हमर राहिमीन अपने करम से फजल से हमारे गुनाहों को माफ फरमा दे। तेरी इताअत और मर्जी वाली जिंदगी अता फरमा दे। ऐ अल्लाह नफ्स और शैतान की हर शरारत से हमारी हिफाजत फरमा ले। ऐ अल्लाह तेरी मर्जियात पर चलना हमारे लिए आसान फरमा दे। हमारे आमाल में, हमारी कोशिशों में, हमारी मेहनतों में सिफात कबूलियत पैदा फरमा दे। ऐ अल्लाह तेरे बहुत से बंदे قسم قسم کی بیماریوں کے اندر مبتلا ہے، اے اللہ ان کو شفاء کاملہ عطا فرما، شفاء عاجلہ عطا فرما، شفاء مستمرہ عطا فرما، اے اللہ جن کے اوپر جس لائن کی بیماری ہے اپنے کرم سے فضل سے ان تمام کو شفا عطا فرما. بہت سے تیرے بندے باطنی بیماریوں میں مبتلا ہے، اے اللہ ہم سب کی باطنی بیماریوں میں بھی شفا عطا فرما دے. اے اللہ جو بھائی قید و بند میں محبوس ہے ان کو رہائی عطا فرما، ہماری روزیوں میں حلال طریقے سے وسعت اور برکت عطا فرما، جن کے اوپر قرضے ہیں اے مالک الملک محض اپنے کرم سے فضل سے سب کے قرضے تو ادا کروا دے. اے اللہ قرضوں کی ادائیگی کے اسباب اور وسائل پیدا فرما دے. اے اللہ جن کے اوپر جنات اور جادو کے اثرات ہیں ان کو بھی شفا عطا فرما دے. اے اللہ تو تمام مدارس کی، مساجد کی، خانقاہوں کی، مراکز کی، جماعتوں کی اور دین کے کاموں کی، کام کرنے والوں کی بھرپور حفاظت اور نصرت فرما دے. ہم کو، ہماری اولادوں کو، ہماری نسلوں کو پوری زندگی تمام تر صلاحیتوں کو لگانے کے ساتھ تیرے دین کے لیے قبول فرما لے، ہمیں محروم نہ فرما دے. اے اللہ، اے اللہ ہماری عمر میں، عزت میں، علم میں برکت عطا فرما. اے اللہ جنہوں نے حج کے ارادے کیے ہیں ان تمام کو حج مبرور، زیارت مقبول عطا فرما دے. ویزا کی لائن کی رکاوٹوں کو دور فرما دے. اے اللہ نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر بھلائیاں مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرما. جن شرور سے پناہ چاہی اے اللہ ہماری اور پوری امت کی حفاظت فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم کو ہم سب کی طرف سے بہترین جزائے خیر عطا فرما. اے اللہ ہماری ان مجالس کو قبول فرما لے. اے اللہ تو ہم سب سے راضی ہو جا. وصلی اللہ علی النبی الکریم وعلی آلہ واصحابہ اجمعین. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.